यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश। राष्ट्रिय सभामा आजैबाट छलफल शुरू, प्रतिनिधि सभामा भोलिबाट छलफल शुरू हुँदै। कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन र समृद्धिलाई अगाडि बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। नेपाली भूमि प्रयोग गरी दार्चुला लिपुलेक सड़क निर्माण गरेको विषयमा भारतको चौतर्फी आलोचना। कूटनीतिक माध्यमबाट समस्या समाधानमा सरकार लागि परेको परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा जानकारी। र कोरोना भाइरसका कारण विश्वभर 2,80,000 भन्दा बढ़ीको मृत्यु। कुल 41,26,000 संक्रमित मध्ये 14,00,000 भन्दा बढ़ी कोरोना मुक्त। संघीय संसदमा आगामी आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले संविधानले प्रत्यावूत गरेको लोकतान्त्रिक मूल्य मान्यता समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रूपमा रहेको सार्वजनिक निजी सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने जानकारी दिनुभयो।
कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न अवलम्बन गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कदमहरूबाट देशले गम्भीर आर्थिक समस्याको सामना गर्नु परेको छ। हाम्रो बाह्य क्षेत्रसँगको श्रम, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रहरूमा कायम रहेको अन्तर आबद्धताको कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटक आगमन र आपूर्तिको श्रृंखलामा गहिरो प्रभाव परेको छ। अर्थतन्त्रका अन्य क्षेत्र पनि कुनै न कुनै रूपमा प्रभावित भएका छन्। आगामी आर्थिक वर्षको बजेटले वर्तमान सरकारले अघि बढ़ाएको विकास, सुशासन र समृद्धिको मार्गमा COVID-19 को कारण परेको असर निराकरण गर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउनु पर्ने भएको छ। विनियोजन विधेयक 2077 को सिद्धान्त र प्राथमिकता तय गर्दा मैले नेपालको संविधानले परिकल्पना गरेको लोक कल्याणकारी राज्यको अवधारणा, समाजवाद उन्मुख आर्थिक प्रणालीको जग निर्माण गर्नुपर्ने जिम्मेवारी र द्रुत विकासप्रतिको जनआकांक्षालाई प्रमुख मार्गदर्शकको रूपमा लिएको छु।
संविधान प्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन र समृद्धिको यात्रामा प्राप्त भएका उपलब्धि तथा नागरिकलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने अर्थमन्त्री डाक्टर खतिवड़ाले उल्लेख गर्नुभयो।
विद्यमान अवस्थामा प्राप्त हुने विदेशी सहायतालाई स्वास्थ्य पूर्वाधार, आर्थिक पुनरुत्थान र दिगो पूर्वाधार निर्माणमा परिचालन गरिनेछ। सहायता परिचालन गर्दा निजी क्षेत्रको समेत सहभागिता बढ़ाउने गरी कार्यान्वयन ढाँचा तर्जुमा गर्ने र गैर सरकारी संस्थाहरू मार्फत परिचालन हुने स्रोतलाई भौगोलिक र आर्थिक तथा सामाजिक विकासको आवश्यकताको आधारमा प्राथमिकीकरण गरिनेछ। राज्यका सबै पक्षमा सुशासन कायम गरिनेछ। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्ने र भ्रष्टाचारप्रति सरकार शून्य सहनशील हुने नीति लिइनेछ। संवैधानिक निकायहरूको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। लोकतन्त्रको प्राणको रूपमा रहेको सुशासनको मान्यता र प्रयोगलाई नागरिकले अनुभूति गर्ने गरी अवलम्बन र परिपालना गरिनेछ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले भविष्यमा आउन सक्ने विपदसँग जुझ्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्य राखिएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षेत्रलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेज मार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल भोलि र पर्सी गर्ने कार्यसूची तय गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल आजैबाट प्रारम्भ भएको छ। पूर्व बजेट छलफलमा भाग लिँदै सांसदहरूले बजेट तत्काल लागू हुने र नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने विषय भएकाले बजेट कार्यान्वयनको सुनिश्चितता गराउन जनताको सहभागिता बढ़ाउन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले जनतालाई राहत दिने र स्वास्थ्य क्षेत्रमा विद्यमान प्रणाली नै परिवर्तन गर्ने गरी योजना आउनुपर्नेमा जोड़ दिनुभयो। देशको भौगोलिक र जनसांख्यिक बनोटलाई ध्यान दिनुपर्ने, स्वरोजगार र आयमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने, भ्रष्टाचार नियन्त्रण, सहकार्य र समन्वयमा जोड़ दिनुपर्ने, कृषक र कृषि क्षेत्रलाई प्राथमिकता दिनुका साथै शिक्षामा सरकारी लगानी बढ़ाउनु पर्नेमा समेत सांसदहरूले जोड़ दिनुभयो। राष्ट्रसभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले छिमेकी मुलुक भारतले नेपालको भूमि प्रयोग गरी दार्चुला लिपुलेख सड़क सञ्चालनमा ल्याएको विषयमा सरकारको गम्भीर ध्यान आकर्षण भएको र नेपालको भूभाग फर्काउन सरकार लागि रहेको बताउनु भएको छ। संघीय संसदको आज छुट्टा छुट्टै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै परराष्ट्र मन्त्री ग्यावालीले नेपालको राष्ट्रिय हित सर्वोपरि राख्दै कूटनीतिक माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने धारणा रहेको बताउनुभयो। उहाँले लिम्पियाधुरा लिपुलेख र कालापानीसम्मको भूभाग नेपालको हो भन्ने स्पष्ट रहेको बताउँदै यसअघि पनि पटक पटक भारतलाई सो विषयमा जानकारी गराइसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री ग्यावालीले सीमा विवादबारे वार्ताका लागि नेपाल सरकारको तर्फबाट पत्र पठाइसकेको अवस्थामा जवाब पठाउनुको साटो मानवीय संकटको बेला छिमेकी राष्ट्रको संवेदनशीलतामा दुःख पुग्ने गरी भारतबाट सड़क निर्माण भएको बताउँदै अब फेरि छिमेकीहरूबाट यस्ता कार्य नहोस् भन्न चाहेको बताउनुभयो।
सुगोली सन्धिले नेपालको पश्चिमी सिमाना काली अर्थात चलन सन्धिको भाषामा महाकाली जो लिम्पियाधुराबाट निसृत हुन्छ त्यसको उद्गम त्यहाँ छ। त्यसदेखि पूर्वपट्टिका सबै भूभागहरू लिम्पियाधुरा लिपुलेख र कालापानी सहितको क्षेत्र नेपालको हो भनेर स्पष्ट ढंगले आफ्ना मान्यताहरू हामीले त्यो नक्सा पछि थप पुष्टि गर्दै लग्यौं। हामीले डिप्लोमेटिक नोटहरू पठायौं जुन बाटोको उद्घाटन गरिएको छ। नेपाली टेरिटोरी समेत प्रयोग गरेर यसप्रति नेपाल सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। यो समस्याको नेपालले कूटनीतिक समाधान चाहेको छ। एकातिर नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखिनेछ, त्यसमा सम्झौता रहित आधार राखिनेछ, सँगसँगै असल छिमेकीपन असल मित्रताको भावनालाई पनि हामीले सँगसँगै अगाडि लैजानेछौं। राष्ट्रिय हितमा दृढतापूर्वक कायम रहँदै तर यसको कूटनीतिक समाधान खोज्ने गरी हामी अगाडि बढ्नेछौं।
परराष्ट्र मन्त्री ग्यावालीले सीमा समस्याका विषयमा सत्तापक्ष प्रतिपक्ष लगायत सबै राजनैतिक दलको समान धारणाले सरकारलाई राष्ट्रियताको पक्षमा लड्न अझ बल पुगेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरू गणेश सिंह ठगुन्ना, दिलेन्द्र प्रसाद बडु, महन्त ठाकुर, सरिता गिरी, प्रेम सुवाल, राजेन्द्र प्रसाद लिङदेन, भीमबहादुर रावल, जनार्दन शर्मा, गगन थापा, मिनेन्द्र प्रसाद रिजाल, सुरेन्द्र पाण्डे लगायतले छिमेकी मुलुक भारतले नेपालको सीमा मिचेर सड़क सञ्चालन गरेको विषयमा कूटनीतिक रूपमा समस्या समाधान गर्न आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेख कालापानी तथा लिम्पियाधुरा लगायत सीमा समस्याको समाधानका लागि एउटा टुंगोमा पुग्नुपर्ने समय आएको बताउनु भएको छ। सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य समेत रहनुभएका अध्यक्ष दाहालले सीमा विवाद तत्काल उब्जिएको नभई दशकौंदेखिको समस्या हो भन्नुहुँदै सबै तथ्यहरूको विश्लेषण गरी एउटा ठोस निचोड़मा पुग्नुपर्ने आवश्यकता औल्याउनुभयो। विगतदेखि नै राजनैतिक र कूटनीतिक रूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरू थप जटिल बन्दै गएको उहाँले बताउनुभयो। गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि लिपुलेख क्षेत्र अतिक्रमण गरी भारतले मानसरोवरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री थापाले त्रिपक्षीय रूपमा समस्याको हल गर्नुपर्नेमा जोड़ दिनुहुँदै चीनले सहमति नजनाउने हो भने त्यस सड़कको खास औचित्य नहुने हुँदा चीनसँग पनि छलफल अघि बढ़ाउनु पर्ने बताउनुभयो। सीमा सुरक्षाको संघर्ष टुक्रा टुक्रामा मात्रै नभई सिंगो रूपमा लड्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री थापाले कूटनीतिक प्रयासलाई गति दिने र यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो। बैठकमा सांसदहरूले सन् 1816 सुगौली सन्धि ब्रिटिशसँग गरिएकाले यसलाई निष्कर्षमा पुर्याउनका लागि सांसदहरूले बेलायतसँग समेत छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सीमा रक्षाको विषयमा सरकारले सबै पार्टीको साथ रहेको उल्लेख गर्नुहुँदै कूटनीतिक नोट मात्रै नलेखी ठोस कदम चाल्न समिति मार्फत सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले लिपू लेख बारेको पछिल्लो प्रकरण सम्बन्धमा सरकारलाई कूटनीतिक र राजनैतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न अपील गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आज एक वक्तव्य जारी गर्नुहुँदै लिपू लेख, लिम्पियाधुरा र कालापानी लगायत भूभागबारे नेपाली कंग्रेसले सदैव प्रष्ट धारणा राख्नुका साथै आवश्यक भूमिका निभाउँदै आएको बताउनुभयो। सन् 2015 मेमा भारत र चीनका प्रधानमन्त्रीले लिपू लेखबारे बेजिङमा सहमति गरेपछि कंग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशका सरकारलाई प्रोटेस्ट नोट पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गर्नुभएको सभापति देउवाले वक्तव्यमा उल्लेख गर्नुभएको छ। नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहल कदमी मार्फत समाधान खोज्न र राष्ट्रियताको प्रश्नमा कंग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहने देउवाद्वारा उल्लेख विज्ञप्तिमा जनाइएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधव कुमार नेपालले भारतले नेपाली भूमिबाट चीनको मान सरोवर जाने सड़क निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुखद र आपत्तिजनक रहेको बताउनु भएको छ। आज एक वक्तव्य जारी गर्नुहुँदै नेता नेपालले सीमा विवाद समाधान गर्न नेपालले प्रस्ताव गरेको परराष्ट्र सचिव स्तरीय बैठकको व्यवस्था गर्दै एकाएक नेपाली भूमिमा सड़क निर्माण गर्नुले दुई देश बीच भएका सम्झौता र सहमतिको गम्भीर उल्लंघन भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको अविभाज्य भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा भारत सरकारले सड़क बनाएकोमा भर्त्सना गर्दै तत्काल कूटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। आज राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त क्षेत्रलाई भारतसँग द्विपक्षीय व्यापारिक नाका बनाउने र यातायातको निमित्त खोल्न अनुमति र सहमति प्रदान गर्ने छिमेकी मित्र राष्ट्र चीन सरकारको नीति समेत आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ। नेपाल मजदूर किसान पार्टीले भारतले लिपुलेखमा एकतर्फी रूपमा सड़क बनाएको प्रति आपत्ति जनाउँदै त्यस विषयलाई अन्तर्राष्ट्रिय अदालत समक्ष लैजानुपर्ने माग गरेको छ। नेमकीपाका अध्यक्ष नारायण मान बिजुक्सेको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेपालको भूमि मिचेर भारतले लिपुलेखमा सड़क बनाएको विषयमा असहमति जनाउँदै सो निष्कर्ष निकालेको हो। पूर्व सांसद मंच नेपालले विश्व कोरोना महामारी विरूद्ध जुटिरहेका बेला नेपालको लिपुलेखमा भारतद्वारा सड़क बना र उद्घाटन गर्ने कार्यलाई मिचाह प्रवृत्तिको संज्ञा दिएको छ। मंचका अध्यक्ष ओमकार प्रकाश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भारतको उक्त कार्यको विरोध गर्दै नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारतसँग आह्वान गरिएको छ। विज्ञप्तिमा सन् 1816 भएको ब्रिटिश भारत र नेपाल बीचको सुगौली सन्धिमा महाकाली पारी मात्र भारत भन्ने प्रष्ट उल्लेख भएको बताइएको छ। नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सड़क निर्माण गरेको घटना दुखद भएको जनाएको छ। महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति मार्फत दुई देश बीच सहमति र सन्धि भई सीमांकन भइसकेका अवस्थामा भारतद्वारा त्यसलाई उपेक्षा गरी एकपक्षीय ढंगबाट सड़क निर्माण गरिनु दुखद भएको उल्लेख गर्नु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
NTC ko 4G.
Prasto cha. Nepal's fastest 4G LTE advanced network ka sa.
Yo ta satte ne fast rahecha.
Pachhilo pustakko NT 4G LTE bina rokto. 250 MBPS samma ko download. Sathai HD movies ko bharpoor maja. NT 4G LTE. Sucharu garna ka lagi dial garna hos *444# Nepal Telecom. Rashtrako sanchar.
अब बाँकी समाचार। सरकारले कोरोना भाइरसको उपचारपछि संक्रमण मुक्त भई घर फर्केकालाई कुनै पनि विभेद नगर्न आग्रह गरेको छ। कोरोना प्रकोपको पछिल्लो अवस्थाबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितलाई संक्रमण मुक्त भएपछि मात्रै घर पठाइएको र उनीहरूले रोग सार्न सक्ने कुनै सम्भावना नभएकाले सामान्य व्यक्ति सरह व्यवहार गर्न सबैमा आग्रह गर्नुभयो।
हालसम्म 31 जना COVID-19 जितेर अस्पतालबाट निको भई घर फर्किसक्नु भएको छ। यसरी अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई आफ्नो घर परिवारमा बस्न नदिएर गाउँमा छुट्टै स्थानमा राखेको समाचारहरू पनि सुन्नमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट हामी भन्छौ यो अवस्थामा झन घर परिवार र स्थानीय निकायहरूको प्रत्यक्ष सहयोगको आवश्यकता पर्छ। उहाँ सबै व्यक्तिहरू सामान्य जीवनयापनमा फर्किसक्नु भएको छ, उहाँहरू अब संक्रमित हुनुहुन्न, उहाँहरूले कसैलाई रोग सार्नुहुन्न, रोग सार्न सक्ने क्षमता उहाँहरूमा छैन, तपाईँ हामी जस्तै उहाँहरू सामान्य स्थितिमा रहनु भएको छ। यो सन्दर्भमा हाम्रा आधिकारिक सूचना तथा जानकारीहरूलाई लिएर त्यस्तो विभेद हुने छैन भनेर हामी विश्वास गर्न चाहन्छौ।
प्रवक्ता डाक्टर देवकोटाले कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका बाल बालिकालाई बाल मैत्री वातावरण निर्माण गर्न समेत सबैलाई आग्रह गर्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा जम्मा 110 जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू मध्ये 31 जना निको भई घर फर्किएका छन्। बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। आजदेखि देशभरका ब्याङ्क तथा वित्तीय संस्थाहरूले सबै शाखाहरूबाट ब्याङ्किङ सेवा प्रदान गर्न शुरू गरेका छन्। अति आवश्यक पर्ने एक तिहाई कर्मचारीहरूबाट आलोपालो गरी ब्याङ्कका शाखाहरू आजबाट सञ्चालनमा आएको ब्याङ्कर्सहरूले जनाएका छन्। यस सम्बन्धी एक रिपोर्ट भुवन प्रसाद आचार्यबाट।
मन्त्री परिषदको यही बैशाख 24 गतिको निर्णय अनुसार सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन्। बैंकहरूले आइतबारदेखि देशभरका सबै शाखाहरूबाट ब्याङ्किङ सेवा उपलब्ध गराएको नेपाल बैंकका संघका अध्यक्ष भुवन दाहालले बताउनुभयो।
आजदेखि चाहिँ अधिकांश शाखाहरू खुलेका छन्। जिल्लाहरूमा पनि त्यस्तो निर्देशनहरू हुन सक्छ, त्यस्तै स्थानीय तहको पनि निर्देशन हुन सक्छ, त्यसलाई पालना गर्दै सकेसम्म सबै ब्रान्चहरू खोल्ने भन्ने हाम्रो निर्णय हो।
देशैभरका बैंकका शाखाहरूबाट आवश्यक सुरक्षा तथा सतर्कता का साथ एक तिहाई कर्मचारीको सहयोगमा वित्तीय सेवा सुचारू भएको र बैंकका प्रयोगकर्ताहरूलाई सकेसम्म अनलाइन कारोबार गर्न आग्रह समेत गरेको बताउनुहुन्छ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाह।
शाखा खोले पनि जसलाई चाहिँ शाखा नै आउनुपर्छ उहाँहरू त आउनुहोस्, नत्र भनेदेखि चाहिँ सकेसम्म चाहिँ डिजिटली आफ्नो कार्डबाट मोबाइल एपबाट नै काम गरिदिनु भयो भनेदेखि उहाँहरू पनि सेफ हुनुहुन्छ र हामीहरू पनि अझ सेफ हुन्छ। स्टाफहरू बैंकमा आउँदाखेरि पनि उहाँहरूको टेम्परेचर चेक हुन्छ, कस्टमरहरू आउँदाखेरि पनि उहाँहरूलाई पनि एउटा टेम्परेचर चेक हुन्छ, ह्यान्ड सेनिटाइज हुन्छ, अनि सोसियल डिस्टेन्स गरेर होइन एकैचोटि सबैजना भित्र नपठाइकन हाम्रो टिमको हाम्रो ग्राहकको सुरक्षा चाहिँ त्यसरी मेन्टेन गरिरहेको।
बैंकहरूमा सेवा लिँदा स्वास्थ्यलाई ख्यालमा राखी पालै पालो प्रवेश दिइने मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागि समेत अनिवार्य गरिएको छ। कतिपय कोरोना प्रभावित क्षेत्रका र बढ़ी जोखिम भएका बैंकहरूमा कर्मचारीहरूलाई पीपीई सेट समेत उपलब्ध गराएर सेवा दिने व्यवस्था बैंकहरूले मिलाएका छन्। कोरोनाको कारण वित्तीय क्षेत्रमा परेको समस्यालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले ब्याजमा अनुदान दिने र ऋण बुझाउने भाका चैत मसान्तसम्म भएकालाई असार मसान्तसम्म बुझाए हुने व्यवस्था गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले बताउनुभयो।
बैंकिङ सेवालाई पनि अझ थप प्रभावकारी बनाइकन आक्रमिक रूपमा सामान्यकरण गर्दै यो सेवा प्रवाहलाई सजिलो बनाउनुपर्छ, सरल बनाउनुपर्छ भनेर हामीले बैंकका वित्तीय संस्थाहरूलाई भनिसकेका छौँ। चैत मसान्तमा गर्नुपर्ने ऋणको सावा तथा ब्याज भुगानी 77 असारसम्म गर्दा हुन्छ भन्ने व्यवस्था गरियो। वैशाख जेठमा तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानी पनि असार मसान्तमा तिर्दा हुन्छ भन्ने निर्देशन गरिएको छ।
बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने र जनजीवन क्रमिक रूपमा सुधारतर्फ अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। भुवन आचार्य, रेडियो नेपाल, काठमाडौँ।
लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री नभई रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ। फोरमले श्रमिक वर्गमा परेको समस्या समाधानका लागि सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ। काठमाडौँ उपत्यका दुई महानगर र 16 नगरपालिकाका प्रमुख उपप्रमुखहरूको साझा संस्था नगरपालिका फोरमको बैठकमा नगरपालिका फोरमका अध्यक्ष समेत रहनुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर साकेले राहत वितरणलाई भन्दा पनि परिश्रम अनुसारको पारिश्रमिक प्रदान गरी सहयोग गर्ने बताउनुभयो। कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर किट अभावसँगै काम रोकिएको चितवनको भरतपुरको कोविड 19 परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू गरिएको छ। नेपाली सेनाले बाराको जितपुरमा झण्डै 22 करोड़को लागतमा ऐतिहासिक एकीकरण पार्क निर्माण कार्य शुरू गरेको छ। नेपालको एकीकरणमा मधेसवासी जनताको भूमिका र योगदानलाई समेट्दै पार्क निर्माणको थालनी गरिएको हो। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
कोरोना संक्रमणले लामो समयदेखि जारी लकडाउनको कारण विकास निर्माण अवरूद्ध भइरहेको बेला यता नेपाली सेनाले बाराको जितपुरमा झण्डै 22 करोड़को लागतमा ऐतिहासिक पार्क निर्माण कार्य शुरू गरेको छ। नेपालको एकीकरणमा मधेसवासी जनताको भूमिका र योगदानलाई समेट्दै पार्क निर्माण कार्यको थालनी गरेको छ। 2 बिगाह 2 कट्ठा क्षेत्रमा निर्माण गर्न लागेको ऐतिहासिक पार्कको निर्माण कार्य शुरू भएको श्री नम्बर 28 वाहिनी अड्डा जितपुरका वाहिनीपति एवं सहायक रथी अनुपजङ थापाले बताउनुभयो।
नेपालको एकीकरण अभियानमा मधेसवासी नेपालीहरूको योगदान बारेमा जनमानसमा अवगत गराउनु पर्ने आवश्यक देखिएर नागरिक सैनिक सम्बन्ध पनि अझ प्रगाढ बनाउँदै लैजाने र इतिहास प्रवर्धनमा पनि सहयोग पुर्याउने हेतुले सेनाले यो आँटेको हो।
नेपालको एकीकरणमा मधेसी जनताहरूको भूमिका पार्क निर्माणपछि जनता बीचमा जानेर सेनाद्वारा निर्माण गर्न लागि ऐतिहासिक पार्कले हिमाल पहाड़ तराईका जनताको भावना जोड्ने दावी प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले गर्नुभयो।
अहिलेसम्म मधेसको इतिहासलाई नेपालको एकीकरणमा मधेसी जनताले पनि भूमिका निर्वाह गरेका थिए। हिमाल पहाड़ तराई सबैले जोड्ने किसिमको जुन पार्कको एउटा उद्देश्य लिएर जुन निर्माण गर्न लागेको छ यो अति नै स्वागत योग्य छ।
जितपुरमा राष्ट्रिय एकतालाई झल्काउने गरी प्रदेश नम्बर 2 को पहिचान सहितको ऐतिहासिक पार्क निर्माण कार्यले मधेसका जनताको नेपाल एकीकरणमा महत्वपूर्ण योगदान रहेको कुरा झल्काउनेछ। पुनः सहायक रथी अनुपजङ थापा।
अंग्रेजहरू पार गर्नबाट रोक्ने प्रयासमा तत्कालीन गोर्खाली फौजको सहयोगार्थ मधेस र तराईवासी जनताहरूको महत्वपूर्ण योगदान र अत्यन्त बहादुरी देखिन्छ।
एकीकरण स्मृति उद्यानको निर्माण कार्यले नेपालका सबै जात जाति भाषा भाषी वर्ग समुदायलाई एकताको सूत्रमा उन्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। रेडियो नेपालका लागि ध्रुव अधिकारी बिरगंज।
नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः अगाडि बढ़ेको छ। बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढ़ेको विमानस्थल आयोजना शाखाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनः सञ्चालन गर्ने निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको सहकार्यमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। संखुवा सभाको सभा पोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकजनाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा सभा पोखरी 2 की 24 वर्षीय अनिता राई रहेको प्रहरीले जनाएको छ। यही वैशाख 20 गते जंगली च्याउ खाएर 3 परिवारका 10 जना बिरामी भएकामा एकजनाको अस्ति 26 गते मृत्यु भएको थियो। अन्य 8 जना भने उपचारपछि घर फर्किसकेका छन्। कोरोना भाइरसका कारण विश्वभर 2,80,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या 41,26,000 नागेको छ, जसमध्ये 14,50,000 भन्दा बढ़ी मानिस निको भएर घर फर्किसकेका छन्। विश्वभर करिब 48,000 मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसका कारण अति जटिल रहेको छ भने 23,41,000 अर्थात करिब 98% अवस्था सामान्य रहेको बताइएको छ। युरोपेली मुलुकहरूमध्ये बेलायतमा सबैभन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार बेलायतमा 31,587 जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। संयुक्त राज्य अमेरिकामा भने पछिल्लो 24 घण्टामा 1,422 जनाको मृत्यु भएको छ। यो सहित अमेरिकामा मृत्यु हुनेको संख्या 80,000 नागेको छ। कोरोना भाइरसबाट इटलीमा 30,395, स्पेनमा 26,621 र फ्रान्समा 26,310 जनाको ज्यान गएको छ। यसैबीच छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमितको संख्या 62,000 नागेको छ। भाइरसका कारण करिब 2,109 जनाको ज्यान गइसकेको छ। यसै गरी दक्षिण कोरियाको दैनिक जीवन विस्तारै सामान्यीकरणतर्फ उन्मुख भइरहेका बेला नयाँ संक्रमण देखिएपछि राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ। कोरियाली राष्ट्रपति मुन जे इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशवासीलाई अपील पनि गर्नुभएको छ। यसैबीच अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको गलत नीतिका कारण अमेरिकी जनताले भोग्नु परेको समस्यालाई लिएर ट्रम्पको आलोचना गर्नुभएको छ। पूर्व राष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पले कोरोना महामारीलाई अराजक विपत्तिको रूपमा लिएको प्रति आक्रोश व्यक्त गर्नुभयो। अब मौसम। हाल देशको पश्चिमी भूभागमा बदली भई हावाहुरी मेघ गर्जन र चट्याङ सहित केही स्थानमा वर्षा भइरहेको र बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका अधिकांश भूभागमा सामान्य बदली भई आज राति पूर्व मध्य र पश्चिमका केही स्थान तथा भोलि पहाड़ी भूभागका एक दुई र तराईका थोरै स्थानमा मेघ गर्जन चट्याङ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 11.2 मिलिमिटर, विरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 10.7 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश। राष्ट्रिय सभामा आजैबाट छलफल शुरू, प्रतिनिधि सभामा भोलिबाट छलफल शुरू हुँदै। कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन र समृद्धिलाई अगाडि बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। नेपाली भूमि प्रयोग गरी दार्चुला लिपुलेख सड़क निर्माण गरेको विषयमा भारतको चौतर्फी आलोचना। कूटनीतिक माध्यमबाट समस्या समाधानमा सरकार लागि परेको परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा जानकारी। र कोरोना भाइरसका कारण विश्वभर 2,80,000 भन्दा बढ़ीको मृत्यु, कुल 41,26,000 संक्रमित मध्ये 14,00,000 भन्दा बढ़ी कोरोना मुक्त। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।